الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك واصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك واصحابك يا نور الله مدشن کے ناظرین پروگرام دار الافتاء اہل سنت میں آپ کو خوش آمدید کہتے ہیں آپ کے سوالات ہوتے ہیں ان کے جوابات دینے کی بھی کوشش اور صحیح کی جاتی ہے ابتدان ہمارا ایک خاص ٹاپک اور خاص موضوع ہوتا ہے جس پر کچھ ابتدائی گفتگو کی جاتی ہے اور انشاءاللہ العزیز آپ کے میسیجز وہ بھی شامل کرنے کی کوشش کریں گے اور جو آپ کے ذریعے لوگوں کو رہنمائی مل جائے یعنی سوال ایک ناظر کا بسا اوقات ہوتا ہے ایک سائل کا ہوتا ہے لیکن اس سے فائدہ لاکھوں لوگوں کو ہو جاتا ہے کئی لوگ وہ علم سیکھنا چاہ رہے ہوں گے یا وہ بات پوچھنا چاہ رہے ہوں گے یا نہیں بھی چاہ رہے لیکن توجہ نہیں ہے لیکن جب کوئی سوال کرتا ہے تو وہ سوال کے ذریعے وہ علم اس تک بھی پہنچ جاتا ہے اس لیے کہا ہے سوال وہ علم کی چابی ہے تو اس چابی کو کبھی نہ چھوڑیں اور یہ چابی ہمیشہ ساتھ رکھیں سوال کرتے رہیں علماء اہل سنت سے پوچھتے رہیں رہنمائی لیتے رہیں انشاءاللہ العزیز اس کی بہت برکتیں بھی ملیں گی علم اضافہ بھی ہوگا ابتدان درود پاک کی فضیلت یہ عرض کر دوں نبی پاک صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا اول الناس بی یوم القیامہ اکثرہم علیہ صلاتن قیامت کے دن میرے سب سے زیادہ نزدیک قریب ترین وہ شخص ہوگا جو مجھ پر کثرت سے درود پڑھنے والا ہوگا اللہ کریم ہم سب کو کثرت سے درود پڑھنے کی توفیق عطا فرمائے صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم صلاة و سلام علیک یا سیدی یا رسول اللہ وعلی علیک و صحابک یا حبیب اللہ مدشن کے ناظرین اس پروگرام میں ہمارے ساتھ قبلہ جمیل صاحب ہیں کیسے حضرت خیریت سے ہیں
الحمدللہ
ماشاءاللہ آج کا ہمارا موضوع بھی بڑا ایک یونیک ہے اور جسے کہا جائے کہ جمیل صاحب ہر گھر کی ضرورت بھی ہے شاید کوئی بھی ایسا گھر نہ ہو کوئی بھی ایسا گھر کیا ہوگا کوئی ایسا گھر شاید کوئی بھی ایسا گھر نہ ہو
کہ گھر نہ ہو کوئی کہیں نہیں ہے
جو کہے کہ کسی طرح کا تعلق ہی میرا اس چیز کے ساتھ نہیں ہوگا
یعنی شہر ہو ملک ہو دیہات ہو
سب جگہ ہیں تو ناظرین آج کا ہمارا موضوع بیسک وہ نام رکھنے سے متعلق ہے لیکن ناموں کی تاثیر کے حوالے سے یہ بڑی ایک گفتگو ہوتی ہے کہ بھئی نام جب ہم بچوں کے رکھتے ہیں ان کی کوئی خاص تاثیریں بھی ہوتی ہیں اور بعض لوگ پھر اس تاثیر کے پیچھے وہ بسا اوقات کئی حساب کتاب کرتے ہیں کرواتے ہیں تو اس کی کہاں تک حقیقت ہے حقیقت ہے بھی یا نہیں ہے یہ ہم انشاءاللہ رضیت پہلا ہی سوال اسی موضوع سے ہی متعلق اور ابتدائی گفتگو میں چاہوں گا جمیل صاحب آپ فرمائیں کہ ناموں کی تاثیر واقعی ہوتی ہے یا نہیں ہوتی
الحمدللہ رب العالمین والصلاة والسلام علی سید الانبیاء والمرسلین جو آپ کا سوال ہے کہ کیا ناموں کی تاثیر ہوتی ہے
جی
بالکل ناموں کی تاثیر ہوتی ہے
اچھا
ہر نام کے کچھ اثرات ہیں یعنی جس چیز کا بھی نام رکھا جاتا ہے نا تو جیسے کڑوا لفظ ہے یہ لفظ کڑوا جو ہے نا اس جس چیز کے لیے استعمال ہوتا ہے اس چیز کی طبیعت کے اندر کڑوا پن پایا جاتا ہے اچھا اس کے مقابلے میں اگر لفظ مٹھاس ہم استعمال کرتے ہیں تو اس لفظ مٹھاس میں بھی آپ دیکھیں مٹھاس ہے
اپنی چاشنی
چاشنی ہے تو یہ میٹھی چیز کے لیے لفظ مٹھاس ہوتا ہے تو اسی طرح جب کسی شخص کا کسی شہر کا کوئی نام ہوتا ہے تو اس نام کا اس شخص پر اس شہر پر اس چیز پر اس کے اثرات مرتب ہوتے ہیں اور نبی کریم صلی اللہ تعالی علیہ وسلم کی اگر ہم ذات مبارکہ پر آپ کی سیرت پر غور کریں تو آپ صلی اللہ تعالی علیہ وسلم کی مبارک سیرت میں ایک چیز یہ بھی نمایاں پائی جاتی ہے کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے جہاں لوگوں کے عقائد کی اصلاح فرمائی، ان کے اعمال کی اصلاح فرمائی، کردار کی اصلاح فرمائی، تو یوں ہی نبی کریم صلی اللہ علیہ وآلہ وسلم نے باضابطہ باقاعدہ طور پر نام رکھنے کے حوالے سے بھی اصلاح فرمائی ہے۔ بلکہ اگر ہم دیکھیں تو کتب احادیث کے اندر ایک پورا باب ہے،
ٹھیک ہے،
باب فی تغیر الاسماء،
اچھا،
یعنی ان احادیث کو اس باب کے تحت ذکر کیا جائے گا جس میں نبی کریم صلی اللہ علیہ وآلہ وسلم کی طرف سے بہت سارے یا کچھ ناموں کو بدلا گیا ہے،
بدلا گیا
کہ آپ صلی اللہ علیہ وسلم نے ان ناموں کو پسند نہیں فرمایا کہ یہ نام نہ رکھو، یہ نہیں رکھو، یہ نہ رکھو۔ تو ان ناموں کے حوالے سے، چونکہ ناموں کی تاثیر ہوتی ہے، اچھا نام ہے تو اس کا اثر بچے یا شخص پر مرتب ہوتا ہے، اور اگر کوئی برا نام ہے تو اس کا اثر بھی مرتب ہوتا ہے۔ جیسے کہ صحیح بخاری شریف کی روایت ہے، حضرت سیدنا سعید بن مسیب رضی اللہ تعالی عنہ، یہ تابعی بزرگ ہیں، یہ فرماتے ہیں کہ میرے دادا جان نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم کی بارگاہ میں حاضر ہوئے، تو فرماتے ہیں میرے دادا کا جو نام تھا وہ تھا حزن، حزن کا جو معنی ہوتا ہے وہ ہوتا ہے سخت۔ تو جب میرے دادا حضور کی بارگاہ میں حاضر ہوئے تو نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم نے، آپ کی عادت کریمہ بھی یہ تھی کہ کوئی شخص آتا، نو وارد شخص نیا آنے والا، تو اس کا نام پوچھتے، اس کا قبیلہ پوچھتے، یعنی تعارف، جو بنیادی تعارف۔ نو وارد، وارد کا مطلب ہوتا ہے آنے والا، یہاں پر خاص نیٹ ورک مراد نہیں ہے، تو یہ اردو زبان کا لفظ ہے، نیا آنے والا شخص،
کسی بھی آنے والے،
کسی بھی نئے آنے والے شخص جس کو آپ صلی اللہ تعالی علیہ وسلم، جس کا تعارف پہلے سے نہیں تھا، تو آپ صلی اللہ تعالی علیہ وسلم اسے تعارف معلوم کرتے، تو ان سے نام پوچھتے۔ تو حضرت سعید بن مسیب فرماتے ہیں کہ میرے دادا جب بارگاہ رسالت میں حاضر ہوئے تو حضور نے ان سے نام پوچھا، تو انہوں نے عرض کیا کہ حزن، تو نبی کریم صلی اللہ تعالی علیہ وسلم نے فرمایا تم تو سہل ہو،
سہل ہو،
یعنی تمہارا نام جو حزن ہے، اس حزن کی جگہ تمہیں سہل ہونا چاہیے،
ٹھیک ہے۔
تو انہوں نے عرض کیا کہ جو نام میرے باپ دادا کی طرف سے میرا رکھا گیا ہے حزن، تو میں اسے تبدیل نہیں کرنا چاہتا۔
اچھا،
تو نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم کے، کیونکہ آپ نے ایک مشورہ تن فرمایا تھا، تو انہوں نے اس نام کو تبدیل نہیں کیا، تو حضرت سعید بن مسیب رضی اللہ تعالیٰ عنہ فرماتے ہیں اس کا نتیجہ یہ ہوا کہ ہم میں اب تک سختی کا عنصر پایا جاتا ہے، یعنی مزاج میں سختی۔
اللہ،
تو اس حدیث مبارکہ کے تحت مفتی احمد آقا نعیمی رحمۃ اللہ تعالیٰ علیہ نے کچھ وضاحتیں اس حدیث کے تحت فرمائی ہیں، ان میں سے ایک یہ ہے کہ حزن کا جو معنی ہوتا ہے وہ ہے سختی، سخت، اور اس کے مقابلے میں جو سہل ہے، سہل کا معنی ہوتا ہے نرمی، نرم زمین، آسانی، اس طرح کا اس کا معنی ہوتا ہے۔ تو دوسری بات یہ کہ نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم نے، چونکہ حزن کا جو معنی تھا، اگر یہ حزن ہے تو اس کا معنی ہوتا ہے سختی، اور اگر یہ حزن ہے تو اس کا معنی ہے غم، تو چونکہ نام کے اندر سختی، غمی، دکھ، اس طرح رنج، اس طرح کا پہلو تھا، اور یہ نام نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم پسند نہیں فرما رہے تھے، تو آپ صلی اللہ تعالیٰ علیہ وسلم نے ان کو اس نام کی تبدیلی کا مشورہ دیا،
ٹھیک ہے۔
اب چونکہ یہ ایک مشورہ تھا، ایک ہے حکم، تو نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کبھی حکم ارشاد فرماتے، اور کبھی آپ صلی اللہ تعالیٰ علیہ وسلم اپنی ایک رائے جو اگلے کی ثواب دید پر بھی چھوڑ دیا
کرتے ہیں، ماشاءاللہ،
کہ بھئی یہ آپ مرضی ہے، یعنی یہ آپ کرنا چاہیں تو کر لیں۔ اور یہ چونکہ جب ہم گفتگو کر رہے ہوتے ہیں، یہ کامن سی بات ہے کہ جب دو آدمی گفتگو کر رہے ہیں، ایک آدمی دوسرے کو کسی کام کے کرنے کا کچھ کہتا ہے، تو وہ حکم بھی ہو سکتا ہے اور وہ ایک مشورہ بھی ہو سکتا ہے، ٹھیک ہے۔ تو نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی طرف سے یہ نام کی تبدیلی جو ان کے بارے میں تھی، یہ بطور مشورہ تھی،
یہ بطور مشورہ،
تو اس لیے اب مشورے کے بارے میں یہ ہے کہ آقا دو عالم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم اگر کسی کو کوئی مشورہ دیں تو اس پر عمل کرنا مستحب ہے یعنی اگر کسی نے عمل نہیں کیا تو کوئی گناہ نہیں ہے،
اس کا آپشن اسی وقت موجود ہوتا تھا اور واضح طور پر ہوتا تھا کہ یہ آپ کی طرف سے حکم اس طور پر نہیں ہے،
حکم نہیں تھا.
جب حکم ہو جاتا تو پھر قرآن پاک جو اسے بیان فرما رہا ہے وما کان للمؤمن ولا مؤمنۃ اذا قضى الله ورسوله امرا ان يكون لهم الخيار، کہ جب اللہ اور اس کے رسول نے کسی بھی مومن مرد یا عورت کے لیے کوئی فیصلہ کر دیا پھر ان کے لیے کوئی اختیار باقی نہیں رہتا. تو کچھ ایسی حدیثیں بھی ہیں جن کو باقاعدہ حکم بھی دیا کہ آپ نے نام تبدیل کرو.
بالکل، نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے کئی ایک صحابہ صحابیات کے نام کو بھی تبدیل فرمایا ہے. تو جیسے ایک صحابیہ کا نام براہ تھا، براہ کا مطلب ہوتا ہے نیکوکار،
ٹھیک ہے.
تو نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ان کے نام کو فرمایا کہ تمہارا نام زینب ہے.
اچھا
اچھا، تو براہ کا مطلب کیا ہوتا ہے؟ نیکوکار، پرہیزگار. تو فرمایا کہ اپنا تزکیہ نہ کرو، یعنی اپنے آپ کو نیک نام ظاہر نہ کرو.
اچھا،
یعنی کہ میں نیک ہوں. تو اسی طرح آپ صلی اللہ تعالیٰ علیہ وسلم نے عاصیہ صاد کے ساتھ، عین الف صاد، عاصیہ، جیسے ہمارے اردو میں کہتے ہیں میں تو بہت عاصی ہوں، گناہگار ہوں،
گناہگار.
تو عاصی کی جو مونث کا لفظ بنتا ہے وہ عاصیہ. تو نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے عاصیہ کو جمیلہ کے نام سے تبدیل فرمایا. عاصیہ
کو عین والی،
عین والا.
اچھا،
ایک عاصیہ ہے،
وہ
تو مسلمان خواتین میں سے ایک اعلیٰ درجے کی خاتون ہیں، حضرت عاصیہ، جو فرعون کی زوجہ ہیں، لیکن فرعون کے مذہب اور اس پہ تعلق نہیں تھا، وہ یہ مومنہ تھی، ٹھیک ہے، مسلمان تھی. تو یہ عاصیہ، یہ نام الگ ہے، عاصیہ، عین الف صاد یا ہا. تو یہ نام آپ صلی اللہ تعالی علیہ وسلم نے تبدیل فرمایا کیونکہ اس کا معنی ہے نافرمان، گناہ کرنے والی. تو آپ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم اس طرح ناموں کو تبدیل فرماتے تھے. خود نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم جب مدینہ طیبہ تشریف لائے، ہجرت کا موقع تھا، تو اس موقع پہ آپ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کو لوگوں نے اس جگہ کا جو نام بتایا کہ یثرب، جس کو یثرب بھی عام طور پہ پڑھا جاتا ہے، تو یثرب یا یثرب، تو اس کا معنی ہوتا ہے بیماری کی جگہ. تو اس مدینہ طیبہ کا جو سابقہ نام تھا، تو اس کا نام یثرب بیماری کی جگہ لوگوں نے اس لیے رکھا تھا کہ وہاں جو آتا بیمار ہوتا، اور لوگوں نے وہاں سے ترک سکونت بھی کرنا شروع کر دی تھی. لیکن نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کا جب قدم مبارک اس سرزمین پر آتا ہے، تو یہ بیماری کی جگہ کے بجائے، یعنی یثرب کی بجائے، آپ صلی اللہ علیہ وسلم نے اس کا نام مدینہ رکھا، یعنی آبادی والی جگہ. اس کا نام طیبہ رکھا، طابہ رکھا. تو اس طرح مدینہ منورہ کے نام رکھے جو اس کی شرافت کو ظاہر کرتے ہیں، بلکہ مدینہ منورہ کی سرزمین کو بھی آپ صلی اللہ تعالی علیہ وسلم نے ایک خاص مٹی کے بارے میں فرمایا کہ یہ مدینہ کی مٹی بھی شفا ہے،
شفا دینے والی.
تو اب پہلے اس کا نام لوگ یثرب رکھتے تھے، اور اسی نام کی تاثیر کے مطابق وہاں جانے سے گھبراتے تھے، ڈرتے تھے. اور آج جب اس کا نام مدینہ سنتے ہیں، تو عاشقان رسول کے لیے دل خوشی سے دھڑکتے ہیں،
ماشاءاللہ،
وہاں جانے کے لیے ترستے ہیں. بہت سارے عاشقوں کو تو دیکھا ہے، صلاۃ والسلام پڑھا جاتا ہے جمعۃ المبارک کے دن، اے صبا مصطفیٰ سے کہہ دینا، غم کے مارے سلام کہتے ہیں. تو یہ عام کی تاثیر ہے، جگہ پر ہو یا کسی شخص پر ہو. اس لیے نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ہمیں اس بات کا حکم بھی ارشاد فرمایا ہے کہ اچھے نام رکھو،
ٹھیک ہے.
تو فرمایا کہ کل بروز قیامت تمہیں تمہارے اور تمہارے باپ کے نام سے پکارا جائے گا، لہذا اپنے نام اچھے رکھو. اس لیے اچھے نام ہوں گے تو اچھی تاثیر ہوگی. اب مثال کے طور پہ کوئی عالم و مفتی ہوں، یعنی ایک صاحب منصب شخص ہو، دینی اعتبار سے یا دنیاوی اعتبار سے، کوئی کسی اسٹیٹس پر پہنچا ہوا ہو منصب پر، اور اس کے ناموں میں کوئی عجیب و غریب نام بھی ہو،
ٹھیک ہے،
تو اس کے منصب سے وہ یعنی تعلق نہیں رکھتا. جیسے گڈو، اب اس مشہور ہیں کوئی گڈو صاحب، منے بھائی، یہ بھی مشہور ہیں. اب کوئی صاحب منصب ہو اور لوگ اس کو آگے کہیں کہ منے بھائی، تو وہ عجیب سا لگے گا نا. گڈو بھائی
بطور خاص منصب
دینی اعتبار سے، پھر خاص حلقہ احباب میں اگر کوئی آ کے کہے تو عجیب سا لگے گا. ہمارے ایک محلے میں،
یہ تو ویسا یہ ہوتا ہے کہ یہ جو آپ کہہ رہے ہیں، عام طور پہ نام تو نہیں ہوتا، لیکن اس نام سے معروف
ہو
جاتا ہے،
یعنی اصل نام پہ غالب آ جاتا ہے.
جی جی، اصل نام پر یہی غالب آ جاتا ہے. या मैं एक जमी साहब एक तरफ आपके पॉइंट की तरफ जो है ना वो जो हमारे एक मौजू का बहुत अहम हिस्सा है, तासीर आपने दो तरह की बताई है। एक आपने ये कही कि नामों के मानी के एतबार से उसकी तासीर है, और वो तासीर आपने बताई कि सहल है तो उसके अंदर आसानी है, नरमी है, सहूलत कार वो आदमी होगा, उससे बात करना आसान है, उससे मामला करना आसान हो जाएगा, तो ये मामला सहल की वजह से उसके नाम पर उसके पर। उसके जिस्मानी तौर पर, आदत के तौर पर, किरदार के तौर पर ये असर पड़ेगा। एक जो आपने कहा कि कुछ ऐसे मानी भी होते हैं, अब या मैं एक दूसरी तरफ के अवाम का जो रुझान है वो ज्यादातर ना बीमारी और मर्ज का होता है।
सही सही,
ठीक है। जो अवाम पूछना चाहती है कि तासीर, एक तो ये कि जो आप बता रहे हैं ये अखलाक की, किरदार की, अफाल की, इस तरह की तासीरें, ये मामला तो एक अलग, ये होगी बात के इसके असरात होते हैं। और ये वाकई ऐसा है कि किबला मीरे ले सुन्नत दामत बरकात उमलालिया को कई बार ये फरमाते हुए सुना कि जब आप किसी के बारे में ऐसे ही मशहूर कर देते हैं कि यार ये गुस्से वाला है, ये वो है, इससे बात करना आसान नहीं है, यूं है, पूरे खानदान में बस वक्त ऐसा होता है मशहूर हो जाता है कोई आदमी,
जी जी,
तो वो जब मशहूर होता है ना फिर वो कहता है कि भाई मेरे अब इसमें बा मुसम्मा बनना चाहिए, मुझे ना कुछ करके दिखाना ही चाहिए, कोई लोग मुझसे अगर उम्मीद गुस्से वाली रखते हैं तो मुझे गुस्सा करना चाहिए और मेरा एक स्टेटस जो वो कायम है, ये अगर आदत है तो अच्छी नहीं है मेरे भाई, कहीं ऐसा नहीं हो आप भी भूल जाएं कि हाँ भी मेरे बारे में, अगर ये आदत है इस आदत को खत्म करें, काश हमारे बारे में ये मशहूर हो जाए कि ये आदमी अच्छा है, किरदार का अच्छा है, बात करने के अंदाज में अच्छा है, इससे बात करना भी आसान, इससे कारोबार करना भी आसान, काश, और इससे मामलात अपने निपटाना चलाना आसान, इसके पास नौकरी करना भी आसान और इससे खरीदो फरोख करना भी आसान, ये सारी बातें काश हमारे बारे में ये मशहूर हो जाए, हमारे बारे में ये मशहूर ना हो जाए कि इससे बात करना चिड़चिड़ापन है, इसकी तबीयत में गुस्सा है, इसकी तबीयत में फुला है। नहीं नहीं, जिंदगी ये चंद साल हैं, कितने हम में से कोई नहीं जानता, लेकिन बेहतर इंसान वही है कि जाने के बाद लोग उसको अच्छे अंदाज से याद करें। और ये एक हदीस का मफहूम मैंने अर्ज कर दिया कि जब लोगों ने एक जनाजे पर तारीफ की तो नबी पाक अलैहिस्सलाम ने वाजिबत के कलिमात फरमा दिए, इस पर जन्नत को वाजिब कर, जन्नत वाजिब होगी इस पर, कि तुम लोग गवाह हो, तुम लोग गवाह हो इसके बारे में, जो गवाही दे रहे हो ऐसे ही इसके बारे में फैसला होना है। तो खैर बात हमारी आगे निकल गई, कुछ मैं जो बात करना चाह रहा था, बीमारी का असर पड़ता है नामों के हिसाब से। कई लोग आपके तजर्बे में और मेरे तजर्बे में भी ये आए कि ये नाम हमने सिर्फ इसलिए बदलना है कि बच्चा बीमार है।
अच्छा, ऐसा भी आपको जैसे आप फरमा रहे हैं ना, तो ऐसा भी होता है जैसे आएंगे दारुल इफ्ता में भी, वैसे पर्सनल भी लोग रहता कि ये नाम बड़ा भारी है, हमें फला ने बताए गए नाम भारी है, यानी तासीर जो आप कह रहे हैं ना बीमार बच्चा जी, बीमार है तो
भारी, जी, भारी का
लफ्ज भारी का इस्तेमाल करते हैं, नाम जो है ना भारी है चेंज करने। अब जब नाम पूछा जाता है कि हजरत ये नाम क्या है बच्चे का, जरा वो तो बताएं। अब वो नाम, एक आदमी ने तो अपने बच्चे का नाम मोहम्मद रखा हुआ था, वो ये आके पूछ रहा था कि मैं तब्दील करना चाह रहा हूँ क्योंकि किसी ने कहा है कि यह नाम बहुत भारी है और बच्चा जो है वो बीमार रहता है, तो अब लफ्ज़ मोहम्मद नाम इतना प्यारा है और इसको भारी या भारी का मतलब दूसरी तासीर ये कि बच्चा बीमार रहता है, शिफा नहीं पा रहा, तो इस नाम मुबारक से इसका कोई ताल्लुक नहीं है कि जिसको ये लोग मतलब भारी समझते। इसी तरह लफ्ज अब्दुल्ला,
जी जी अब्दुल्ला,
बच्चे का नाम अब्दुल्ला है और वो तब्दील
करा रहे हैं
कि ये नाम भारी है, हमें फला आमिल साहब ने कहा है कि ये नाम भारी है, बच्चे का नाम तब्दील कर दें। तो देखें, अब्दुल्ला नाम नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने सहाबा से फरमाया कि तुम्हारे नामों में से जो तुम नाम रखते हो उन नामों में से दो नाम आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अल्लाह ताला को पसंदीदा है, एक अब्दुल्ला और एक अब्दुर्रहमान। अब अब्दुल्ला का मतलब अल्लाह का बंदा, अब्दुर्रहमान रहमान का बंदा, ये नाम अगर भारी है, भारी से मुराद लोग इसकी तासीर को नेगेटिव लेते हैं कि बच्चा बीमार है, तो भाई फिर आपको कौन सा नाम अच्छा लगेगा? जब यही नाम अगर भारी हुए तो फिर हल्के नाम कौन से होंगे? यानी हल्के से मुराद तासीर अच्छी होगी, तो इन नामों की बड़ी प्यारी तासीर है अब्दुल्ला, इसमें बंदे की जो बंदगी का इजहार है कि मैं अल्लाह का बंदा हूँ, मैं रहमान का बंदा हूँ, तो फिर इसमें फरमा बरदारी का उनसर भी पाया जाएगा। اللہ کی فرما برداری، حکم بجا لانے کی ایک صفت بندے میں پیدا ہوگی۔ لفظ محمد یہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے بہت پیارے ناموں میں سے ایک نام ہے، یعنی ایک ہوتے ہیں اسماء ذات اور ایک اسماء صفات۔ تو نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کا زمین میں نام محمد اور آسمانوں میں ذاتی نام احمد ہے،
احمد ہے،
محمد اور احمد۔ تو اب لوگوں کی حالت یہ ہے کہ وہ یہ نہیں سوچتے کہ ہم نے
نام رکھ کر بھی یہ کہتے ہیں،
رکھنے کے بعد یہ سوچتے ہیں کہ نام بھاری ہے۔ تو دیکھیں یہ بھاری ہونا، یعنی اس کا یہ سمجھنا کہ اس نام کی وجہ سے ہمارے بچہ بیمار ہے، بیمار طویل ہو گیا بیمار، تو دیکھیں ناموں کے حوالے سے ایسی کوئی تاثیر نہیں ہے۔ ان ناموں کی برکت، اچھی نیت رکھیں گے تو انشاءاللہ اس کی برکت بھی حاصل ہوگی۔
اور ان کی برکت کے لیے خاص حدیث میں بھی ارشاد فرمایا، کئی حدیثوں میں، کہ جو اپنے بچے کا نام اس لیے کہ میرے نام سے برکت حاصل کرنے کے لیے اور میری محبت میں رکھتا ہے، تو بشارت کتنی واری ہے کہ محمد نام جو رکھتا ہے وہ اور اس کا بچہ، یعنی رکھنے والا اور وہ جنت میں جائیں،
جنت میں
جائیں، یعنی یہ ان کی خوشخبری۔ اور پھر وہ اعلیٰ حضرت علیہ الرحمہ نے پوری ڈیٹیل سے جو بیان کی روایات جن میں فرمایا گیا کہ تمہیں کیا ہے تمہارے گھر میں ایک محمد ہو، دو محمد ہو، تین محمد، یعنی جتنے بھی بیٹے ہیں ان کا نام اصلی آپ محمد رکھیے، پکارنے کے لیے کچھ اور نام ساتھ رکھ دیجئے، پکارنے کے لیے الگ سے بھی نام آپ کوئی مقرر کر سکتے ہیں اور یہ کرنا بھی چاہیے۔ لیکن جیسا بتایا گیا کہ تاثیر اس طرح کے اچھے ناموں کی، اچھا یہ تو آپ نے بتایا کہ اچھے نام کی بری تاثیر یا بھاری پن لینا غلط ہے،
یہ غلط،
اچھا نام ہی غلط ہو،
اچھا جو نام ہی غلط ہے تو اس نام کی لازمی بات ہے جو تاثیر ہوگی وہ بھی دوسرے انداز،
وہ تاثیر میں یہی تھوڑا سا آپ سے وہ کہ ایک تاثیر کردار والی اور ایک تاثیر بیمار والی، صحیح ہے؟ تو یہ اگر بالفرض کسی کا نام ایسا ہے کہ جس کو نہیں رکھنا چاہیے، ٹھیک ہے نہیں رکھنا چاہیے، وہ بعض اوقات ایسے ہوتے ہیں کہ جن کو نہیں رکھنا چاہیے لازم والا نہیں رکھنا چاہیے، کہ کچھ ایسے نام ہیں، بعض ایسے ہیں کہ جیسے آپ نے فرمایا کہ وہ نام فی نفسی بذات خود ٹھیک ہے لیکن اس کے اندر ایک اپنی خود ستائشی والے معاملات اس طرح کے پائے جاتے ہیں۔ اب نام وہ خود بہتر نہیں ہے، ٹھیک ہے، لیکن اب اس کا اثر مرض پر آئے گا یا کردار پر آئے گا؟
یہ جو تاثیر ہے نا، جو عام طور پہ لوگ سمجھتے ہیں، یعنی بچہ بیمار ہے تو فوراً نام کی تبدیلی کی سجیشن ہوتی ہے، مشورے آ رہے ہوتے ہیں ادھر ادھر سے، تو بیماری کے حوالے سے کوئی تاثیر کا اس کا کوئی تعلق نہیں ہے۔ اگر کسی کا نام معنوی اعتبار سے غلط ہے تو اس معنوی اعتبار سے اس کی تاثیر بچے کے اندر یا کسی شخص پر اثر انداز ہوتی ہے، نام سے بیماری کا کوئی تعلق نہیں ہوتا کہ اس کا نام یہ رکھا ہے تو اس کی وجہ سے یہ بیمار ہے۔ تو جیسے بہت سارے لوگوں میں اس طرح کے نام بھی پائے جاتے ہیں کہ رحمان وہ نام رکھ دیتے ہیں، یہ نام رکھنا جائز نہیں ہے، قیوم یہ نام رکھنا جائز نہیں ہے، کہ یہ اللہ تبارک و تعالیٰ کے ان ناموں میں سے ہے کہ جو اللہ تعالیٰ کے ساتھ خاص ہیں، وہ اللہ کے بندوں کے لیے، کسی اور کے لیے ان کا استعمال جائز نہیں ہے۔ بعض نام ایسے ہیں کہ جو اللہ تبارک و تعالیٰ کے لیے بھی قرآن پاک میں ذکر کیے گئے اور عام بندوں کے لیے بھی ان کا استعمال،
مخلوق کے لیے بھی، اللہ کے نبیوں کے لیے چاہے بولے گئے ہوں، یا یعنی یہ کہ خاص اللہ کے لیے،
خاص اللہ تعالیٰ کے لیے نہیں ہے لیکن وہ اللہ کے لیے بھی استعمال ہوتے ہیں، جیسے علی،
علی ٹھیک ہے،
وہو العلی العظیم، ٹھیک ہے، حضرت علی کا بھی نام علی ہے، عظیم
عظیم
اللہ تعالیٰ کے صفاتی ناموں میں سے، لیکن عام طور پہ عظیم استعمال بھی ہوتا ہے،
کریم ہے، رحیم ہے، اور
یہ نام رکھنا جائز ہے۔ لیکن اگر ان ناموں کے ساتھ عبد کا لفظ لگا کے ان کو رکھا گیا، جیسے عبد الکریم اگر کسی کا نام،
اچھا ٹھیک ہے،
اگر صرف نام رکھا محمد کریم،
جی جی،
کوئی حرج نہیں ہے،
صحیح ہے، رکھ سکتے،
محمد علی اس میں کوئی حرج نہیں ہے۔ لیکن اگر کسی کا نام اس کے والدین نے رکھا ہے عبد العلی، عبد العلیم، عبد السمیع، تو اب جب عبد لگا کے نام رکھا گیا نا، تو اس کا مطلب یہ ہے، عبد السمیع کا مطلب یعنی اللہ تعالیٰ جو سننے والا ہے اس کا بندہ، عبد العلیم کا مطلب یہ ہے کہ اللہ تعالیٰ جو علم والا ہے اس کا بندہ۔ تو اب جب اللہ تعالیٰ کی طرف نسبت کرتے ہوئے نام رکھا ہے اور عبد کے ساتھ رکھا ہے، تو اب پکارنے میں، لکھنے میں، بولنے میں عبد کا لفظ استعمال کرنا چاہیے۔ ہاں اگر ویسے نام رکھا ہے محمد کریم، محمد رحیم، मोहम्मद इस तरह के रऊफ, तो अब हरज नहीं है रऊफ भाई कहने में, रहीम भाई कहने में, लेकिन जब अब्द के साथ रखा है अब्दुल रऊफ तो अब उसको अब्दुल रऊफ ही कहना चाहिए।
वो खास कर दिया कि यहाँ रऊफ से मुराद अल्लाह की जात, और ये अब्दियत की जब निस्बत इसके साथ लगी तो अब मुराद।
इसी तरह अब्दुल्ला नाम होता है, इसमें तो आमतौर पर कोई तब्दीली नहीं करते, लेकिन अब्दुल रहमान नाम जो होता है, अब्दुल कय्यूम जो नाम होता है, यहाँ पर अब्द के बगैर इस्तेमाल करना रहमान भाई कय्यूम भाई ये जायज नहीं है।
अब्दुल्ला जो आप फरमा रहे हैं ना, अब्दुल्ला में भी अब्द नहीं हटाते, लेकिन बाद अवकात मैंने ऐसा देखा है कि पंजाब साइड में ये जहाँ इस तरह के नाम है ना, तो वो चूंकि नामों की तस्गीर, नाम छोटे करना या कोई उसका भी एक बना लेना ना,
मुख्तसर
सा कोई, तो जैसे अब्दुल्ला तो इसको दुल्ला बना दिया, ठीक है, या इस तरह का कई कोई नाम
अब्दुल,
जी जी बस ऐसे ही बना दिया
अब्दुल्ला को अब्दुल,
अब्दुल बना दिया। तो बहरहाल नाम जो है वो इस तरह बिगाड़ने भी नहीं चाहिए। अब्दुल रहमान रखा है तो आप पूरा नाम उसी तरह ही लें, और आम भी जो नाम है तो किसी के साथ ऐसे नाम वो इस अंदाज से बिगाड़ना, ये नामों के बिगाड़ने के जमीन साहब सवालत भी आ रहे हैं, लेकिन नाजरीन नाराज ना हो जाएं, नाजरीन को नाराज नहीं करना, उनकी कॉल जरूर लेनी है, पहले कॉल की तरफ पढ़ते हैं। जी सुनाइए।
दारुल इफ्ता अहलेसुन्नत का सिलसिला जारी है। मुफ्ती साहब से मेरा सवाल है कि जैसे आज का मौजू है नामों की तासीर, नामों की तासीर के हवाले से अर्जी करनी थी कि क्या ऐसा भी होता है कि अगर किसी ने यानी कि शादी करनी है तो उसमें लड़का लड़की के जो नाम होते हैं उसकी तासीर को भी देखा जाता है, क्या ऐसा करना दुरुस्त है? इस हवाले से शरीयत ने क्या हुक्म है, इस हवाले से रहनुमाई फरमा दें, बहुत शुक्रिया।
बिल्कुल जरूर जरूर, आपका ये सवाल लाजमी शामिल करना है जमील साहब, बल्कि दूसरी कॉल ही नहीं लेनी, यही शामिल करना है।
देखिए नामों के हवाले से एक है इस्तिखारा,
ठीक है,
कि इन इस लड़के का इस लड़की से निकाह करना है तो आया ये बेहतर रहेगा या नहीं रहेगा, तो बहुत सारे उमूर में, अहम तरीन उमूर में नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने इस्तिखारे की तालीम फरमाई है, तो इस हवाले से अगर कोई इस्तिखारा करता है तो इस ये अच्छी बात है। रहा मामला ये नामों के हवाले से कि ये नाम, और अगर नाम बदल दिया जाए यानी ये नाम सूट नहीं कर रहा, नाम चेंज कर दो तो अब ये लड़का और लड़की का रिश्ता सही हो जाएगा,
हाँ
ये अगर कॉन्सेप्ट है तो ये गलत है। हाँ अगर नाम
लड़की वही रहेगा, सिर्फ नाम
नाम
आगे पीछे कर दो
तो अब ये है कि नाम अगर सही है तो हरज नहीं है, नाम ही शरण ऐसा है कि जो तब्दील करने वाला है, तब्दील किया जाने वाला है तो उसको तब्दील कर लेना चाहिए। तो अब यह है कि इस्तिखारा एक अलग चीज है, नामों के आपस में जोड़ तोड़ करके अगर ये कहा जाए कि ये रिश्ता नहीं चलेगा तो इस चीज का असर नहीं है।
इस्तिखारा एक अलग बात है, और इस्तिखारा में अगर कुछ आता है तो उसकी भी बड़ी वजाहतें हैं, और लाजमी नहीं, क्या ख्याल है जमील साहब, बाज़ औक़ात आदमी बड़े बड़े ऐसे भी फैसले उसको एक फर्ज समझ करके ये अब यूं है तो अब यूं ही होना है, ऐसा नहीं है, तो ऐसों को भी कोई दरमियानी मुतदिल राय।
देखिए इसमें भी देखें इस्तिखारा जो है ना उसका जो मकसद है, एक आदमी वो एक काम करना चाहता है,
ठीक है,
अब उस काम करने में प्लस माइनस दोनों चीजें बराबर हैं, यानी करने के हवाले से देखता तो फवाइद भी सामने आ रहे हैं, ना करने के हवाले से थोड़ा नुकसानात भी उसके सामने आ रहे हैं, अब ये कोई फैसला नहीं कर पा रहा, जिसको कहते हैं डामाडोल शशो पंच,
ठीक है
ठीक है, तो अब ये इस आदमी के लिए चाहिए कि इस्तिखारा कर ले ताकि अपने दिल का झुकाव एक जानिब हो जाए,
हो जाए।
अगर लड़की लड़के दोनों और उनके घराने वाले आपस में एक दूसरे की तरफ माइल हैं कि यानी निकाह होना चाहिए, यानी वो समझे कि अक्सर रुझान या टोटल रुझान जो है वो ये है कि निकाह होना चाहिए, बीच में कोई साहब आके कहते हैं कि यार इस्तिखारा तो करवा लो भाई, अब ऐसे मौके पे इस्तिखारे की हाजत नहीं, ठीक है, बस अल्लाह का नाम लें और दुआए खैर व बरकत करके
शुरू कर, ठीक है ठीक है।
कभी शफीक भाई ऐसा भी हो रहा है, और आजकल लोग इसको एक बहाना बना रहे हैं, लड़के के घर वालों की तरफ से एक पैगाम आता है कि हमें आपकी बेटी फलां से अपने बच्चे का निकाह करना है, अब टालें कैसे उन्हें, मना करना है, दिल नहीं चाह रहा लड़की वालों का कि हम लड़की इस खानदान में दें, या एक बहन है वो नहीं चाहती कि मैं अपनी बच्ची अपने भाई के लड़के को दूं, हम मना कैसे करें, करेंगे तो अब ये बहाना क्या बना देते हैं कि हमने असल में वो इस्तिखारा करवाया और इस्तिखारे में मना आ गया,
مولانا صاحب پہ ڈال دیں،
مولانا صاحب پہ ڈال دیں، حالانکہ استخارہ نہیں بھی کیا ہوتا، وہ استخارہ میں منع آ گیا یوں کر دیا،
استخارے میں آ بھی جائے بالفعل منع، تو اب کوئی وہ لازمی اس طور پر،
استخارے میں اگر منع آ بھی جائے تو اس کا یہ مطلب نہیں ہے کہ آپ کا نکاح کرنا ناجائز ہوگا، اس کے خلاف عمل کرنا گناہ ہوگا. استخارے سے حاصل ہونے والا جو علم ہے وہ یقینی درجے کا نہیں ہے، ایک ظن ہے، گمان ہے،
ایک رائے،
ایک رائے ہے، یعنی اس رائے کے خلاف، جیسے بہت سارے لوگوں کی رائے آتی ہے تو آپ کسی کی رائے کو پسند کرتے ہیں، کسی کو چھوڑ دیتے ہیں، تو اس پہ عمل کرنا واجب لازم نہیں ہے. اب اس میں ایک خاندانی اس کو بھی سامنے رکھ کر ہم کوئی فیصلہ کر سکتے ہیں،
پر علماء دین سے رہنمائی لینی چاہیے. میں تو آپ سے یہی کہوں گا، بہت دفعہ ایسا ہوا ہے، بہت دفعہ ایسا ہوا ہے کہ جس میں بعض ایسے عاملین کے واسطوں میں پڑ جاتے ہیں اور اس کے چکروں میں آ کے ناموں کے حوالے سے بھی اچھے اچھے نام بھی تبدیل کر دیتے ہیں، جس کو تبدیل کرنے کی ضرورت ہی نہیں ہے، لیکن وہ مطمئن بھی نہیں ہوتا، وہ کہہ رہا تھا نہیں یار بچہ بڑا بیمار ہے، بچہ بیمار، مجھ سے کوئی ضد کر رہا ہے، ایک دفعہ کوئی ضد کر رہا ہے، اور پوچھ بھی ان دنوں میرا جب میں خود بیمار ہوں. صحیح ہے، میں نے کہا پہلے مجھے بتاؤ، مجھے بھی چینج کرنا چاہیے کہ نہیں، شفیق مجھے سب، میرے کو خود محبت آتی ہے اپنے نام سے، چلو نام میرا،
نام کا مطلب بھی بہت پیارا ہے، شفقت اور نرمی والا،
اللہ کرے میں اس میں بمسلم
بن گیا ہوں، شخصیت میں اس کی تاثیر الحمدللہ نظر بھی آتی ہے.
تو اگر ایسا ہے تو میں نے ان سے یہ کہا میرے بھائی میری حالت بھی ابھی اس طرح طبیعت ٹھیک نہیں ہے، تو اس کا مطلب میں بھی نام چینج کر لوں، سمجھنے کی کوشش کرنی چاہیے، اللہ کریم ہم سب پر اپنا رحم فرمائے. ایک سوال بڑا یہ عجیب سا انہوں نے پوچھ لیا ہے، کہہ رہے امام احمد رضا یہ رتبے میں بڑھے، امام اعظم ابو حنیفہ رتبے میں بڑھے، تو سوال جو مرضی کریں.
امام اعظم رحمت اللہ تعالی علیہ تابعی بزرگ ہیں،
تابعی
بزرگ، اور جو تابعی ہیں وہ غیر تابعی سے افضل ہیں. تو امام اعظم رحمۃ اللہ تعالیٰ علیہ یقیناً امام اعلیٰ حضرت رحمۃ اللہ علیہ سے مرتبے میں بہت بلند و بالا ہیں، لیکن امام احمد رضا خان اعلیٰ حضرت رحمۃ اللہ تعالیٰ علیہ بھی اپنے زمانے کے اعتبار سے اگر ہم دیکھتے ہیں تو آپ کی عظمت و شان بھی بہت بلند و
بہت بلند. لیکن یہ آپ نے جو بیان کیا ایک تابعی، لیکن امام اعظم تو امام بھی ہے نا، آپ ان کے مقتدی ہیں، مقلد ہیں، یعنی اعلیٰ حضرت امام علیہ سنت نے جو خدمات کی ہیں وہ فقہ حنفی کی خدمات کی ہیں، اور آپ مقلد ہیں، اور جو بزرگوں نے بھی اعلیٰ حضرت کی جب بھی تعریفیں فرمائی تو یہاں تک کلمات لکھے کہ اگر امام اعظم دیکھتے تو ان کو پہلے صف میں اپنا شاگرد بنا لیتے،
شاگردوں
تو انداز یہ بھی سکھا.
اور یہ کہ امام اہل سنت کی اپنی طبیعت کے اندر بھی اگر ہم دیکھیں تو آپ کو اپنے حنفی ہونے پہ بھی بڑا فخر
تھا. جی جی جی،
لکھتے تھے نا مذہباً حنفی،
بالکل،
تو آگے مشرباً قادری وغیرہ اس طرح کر کے. تو یہ بزرگوں کو اپنے، یعنی ہر بزرگ کو اگر ہم دیکھیں گے نا تو ان کو اپنے سے بڑے سے ایک نسبت حاصل ہوتی،
نسبت، ادب، پیار، جس کے اندر جتنا علم زیادہ تو ادب کا بھی عنصر ہوتا ہے. اللہ کریم یہ علم کے ساتھ ساتھ یہ ادب والی دولت بھی عطا فرمائے، تو انشاءاللہ بہت سے جو ہے وہ معاملات وہ بہتر رہیں گے. ایک دو کالز لیتے ہیں، ایک ذرا جلدی سنا دیں اس کے بعد انشاءاللہ.
میرا سوال یہ ہے کہ میرا نام ہے محمد عبید، اس کا مطلب، عبید کا مطلب جو ہے نا چھوٹا غلام ہے، تو محمد یہ آگے لگانا اس نام سے کیسا ہوگا، یعنی کہ اس ناموں کی تاثیر.
جی ایک اور،
میں راولپنڈی شہر سے آپ سے مخاطب ہوں. دارالافتاء اہل سنت میں میرا سوال یہ ہے کہ خواتین پرندی کی طرح ایک چیز استعمال کرتی ہیں جو بالوں کے آخر میں لگائی جاتی ہے، وہ آرٹیفیشل بال ہوتے ہیں ایسا کہا جا رہا ہے، تو آپ سے پوچھنا یہ ہے کہ کیا یہ لگا کر نماز پڑھیں تو کیا وہ نماز جائز ہوگی، یا ہمیں کوئی دوسری صورت اس سلسلے میں اختیار کرنی پڑے گی؟
ٹھیک ہے ٹھیک ہے میرے بھائی، آپ کا سوال لے لیے، دو سوال ہیں، اور یہ پہلے کہہ رہے ہیں کہ محمد بھی نام کے ساتھ ہے اور آگے عبید بھی نام کے ساتھ ہے. عبید،
عبید یہ عبد کا ایک یعنی نک نیم ہے نا، ایک نام ہوتا ہے، ایک تصغیر، یعنی تھوڑا سا اس میں سے ادنا درجے کا نا، تو جیسے عبد کا معنی ہوتا ہے غلام، اس کو یوں بھی سمجھا جا سکتا ہے، عبد کا معنی ہوتا ہے غلام،
ٹھیک ہے،
اور عبید کا معنی ہوتا ہے ادنا غلام، ٹھیک ہے. تو امام اہل سنت اعلیٰ حضرت رحمۃ اللہ تعالی علیہ نے اس زاویے سے بھی ہمیں جو ہے وہ تفہیم فرمائی ہے، رہنمائی فرمائی ہے کہ ایسے نام کہ جو جس میں ادنا پن پایا جائے، عاجزی انکساری پایا جائے، جیسے غلام علی، غلام حسین، ٹھیک ہے، تو ان غلام وغیرہ کے جو نام ہوتے ہیں ان ناموں سے پہلے محمد ना लगाया जाए, यानी अगर कोई नाम गुलाम हुसैन रखना चाहता है बिला शुबा जायज, गुलाम अली, गुलाम बख्श वगैरह बिला शुबा जायज है, लेकिन इन नामों से पहले लफ्ज मोहम्मद इस्तेमाल ना करें, अदब यही है। तो इसी तरह जो उबैद है इसका माना है अदना गुलाम, लफ्ज मोहम्मद अगर पहले आएगा मोहम्मद उबैद तो ये फिर लफ्ज मोहम्मद की शान जो इतनी बुलंद बाला है ये लफ्ज उबैद उससे मैच नहीं करता।
यानी मोहम्मद नाम रखे वो अपना हकीकी असली नाम रख ले मोहम्मद, अब रखना है तो उबैद रजा, उसैद रजा नाम,
लेकिन जब लिखा जाए तो मोहम्मद
फिर वो साथ ना लिखा जाए, हमारे अंदाज यही होते हैं और अमीर सुन्नत की भी यही तरबियत है। और भी नाम कई जैसे हम फुजैल है जैसे, तो हम अपने दारुल इफ्ता में किबला उस्ताद साहब हैं मुफ्ती फुजैल साहब हैं, तो फतावा जात मैं आपको इसलिए कह रहा हूँ कि बाज़ वक़्त शायद कई लोग सोचते होंगे नहीं हम मोहम्मद नहीं हटाएंगे वहां से, मोहम्मद भी लिखेंगे और वो नाम भी ऐसा होता है कि वो मैच नहीं कर रहा, उसके एतबार से मुनासिब नहीं है। तो फतावा जात में मुफ्ती फुजैल रजा अत्तारी ये लिखा जाता है,
मोहम्मद फुजैल नहीं,
नहीं ये नहीं लिखा जाता, तो इसका एहतमाम, यानी मैं ये मिसाल मैंने इसलिए दी है। चलो एक और लेनी है तो आप स्क्रीन पर देखते ही है मुफ्ती अली असगर अत्तारी, अगर आपकी कभी पहले तवज्जो नहीं गई तो ये इस वजह से इसके पीछे ये बेसिक हिकमत है। तो और भी कई नाम ऐसे हैं कि जिसमें सगीर असगर, तो यानी तस्गीर वाले जो पहलू होते हैं तो इन नामों के पहले मोहम्मद जो है ना लिखा जाए,
मतलब यही है।
दूसरा है कि जो आर्टिफिशियल बालों के साथ औरत की नमाज हो जाती,
आर्टिफिशियल जो बाल हैं तो इनके अपने सरों में लगाने से ख्वातीन की नमाज हो जाती है, इसमें कोई हर्ज नहीं है, अलबत्ता खिंजीर के बाल अगर होंगे तो वो नापाक होते हैं, उनको लगाकर नमाज पढ़ना जायज नहीं, नमाज भी नहीं होगी।
लेकिन आम नॉर्मल जो
नॉर्मल आर्टिफिशियल में वो बाल नहीं होते,
ला रेब कह रहे हैं नाम है, ला रेब कुरान में भी है, ला रही बफी, अब ला रेब रखा हुआ है।
नाम लोग रख रहे हैं इसका मतलब होता है कोई शक नहीं,
कोई शक नहीं
ला रेब,
लेकिन ये ला रेब ये है इसमें है नाम है अलग,
नाम नहीं है,
नाम नहीं,
ला रेब कोई शक नहीं, नो डाउट,
ठीक है।
अब ये नो डाउट किसी का नाम रखा, इसको थोड़ा सा यूं ले लें,
इंग्लिश में रख देते हैं,
इंग्लिश में अगर कोई इसका तर्जमा करेगा तो कहेगा नो डाउट, तो नो डाउट कोई नाम है, ये एक वर्ड है, यानी आप एक चीज क्लियर करना चाह रहे हैं भाई इसमें कोई शक नहीं है, मैं जो बात कह रहा हूँ नो डाउट बिल्कुल ऐसा ही है, ला रेब कोई नाम नहीं है बकायदा जिसको नामों की फेहरिस्त में शामिल किया जाए, बाकी हमारी आवाम ने गूगल वगैरह
बना दिए इस तरह के हिसाब किताब करने वाले भी लोग बैठ जाते हैं, कुरान पाक के फलां सफ़े फलां लाइन फलां देख लो उसका पहला हर्फ, अरे भाई ये कौन सा हिसाब किताब बनाया आपने कि उसकी तारीख ये बोली। अच्छा तारीखी नाम बुजुर्गों के होते थे ना, वो कुछ होते थे, लेकिन ये जो तारीख लेकर आजकल ये कौन सा महीना था ये तारीख या दिन ये लिया और ये सब कुछ लेने के बाद ऐसा नाम उसको तरीका बता दिया कि भाई कुरान के फला फला इसके हिसाब से कुरान के फला फला से आपका जब नाम आला हजरत का नाम अल मुख्तार,
अल मुख्तार,
ठीक है। अब ये इस तरह एक ये अलग चीज है, लेकिन तारीखें लेकर उसकी वालदा का नाम लेकर और फिर उस सफ़े निकाल देना कुरान पाक, ये कौन सा तरीका है?
कुरान पाक नाम रखने के लिए कोई नाजिल हुआ है कि इतने सफ़े पलटे जाए हाँ, नाम रख लिया जाए, लाइन में जो पहला लफ्ज होगा उसके मुताबिक नाम रखा जाए, तो ये मेरे ख्याल में जो ना बाद आमिलीन का अपना एक सिलसिला
अपना
है, वो चल रहा होता है। अच्छा इसकी आवाम को थोड़ा सा मुतासर करने के हवाले से जो है ना, जैसे मिसाल के तौर पर फौरन नहीं बता देंगे कि आप मीम से रख लो, कहेंगे कल आना,
कल आना,
लोग ये समझते हैं यानी अब ये इन्होंने बकायदा हमें कल आने का कहा है ना, तो अब ये कुछ करेंगे और जायचा
निकालेंगे
मुताबिक, हालांकि वो जैसे आज बैठे हैं कल भी वैसे ही बैठ के वो कह देंगे
वैसे ही बैठ के
पास से नाम रख दो ता से रख दो, तो ये मतलब इस चीज से हमें निकलना चाहिए। अच्छे नामों का हुक्म दिया गया है और इसमें अगर हम उलामा से राबता करेंगे ना तो अच्छे अच्छे नाम हमें मिलेंगे और उलामा हमें बताएंगे कि नाम रख सकते हैं या नहीं। अब मिसाल के तौर पे शफीक भाई ये एक ट्रेंड चल पड़ा है कि हमने ये नाम कुरान से रखा है,
कुरान से रखा है,
ठीक। अच्छा एक नाम अलैहा,
अच्छा
लड़कियों के नाम अलैहा
आमतौर पर ये भी,
अब ये अलैहा
अनामता,
अब ये अनामता का मतलब है तूने इनाम किया और ये लफ्ज जो है ना वो मुजक्कर का सीगा है और ये मोनस के लिए इस्तेमाल भी नहीं होता। अच्छा अलैहा, अलैहा का मतलब होता है अपॉन हर इंग्लिश में, उसके ऊपर,
ठीक है।
अब ये अलैहा उसके ऊपर ये कोई नाम तो नहीं है लेकिन ये भी नाम चल रहा है तो लोग निकाल रहे होते हैं, ठीक है। अब इसी तरह मराहा, एक ये नाम भी किसी ने पूछा कि मैं अपनी बच्ची का नाम रखना चाह रहा हूँ मराहा,
और कुरान पाक में है,
कुरान पाक से निकाला है।
वला तमशी फिल अर्दी मराहा,
हालांकि हजरत लुकमान हकीम अपने बेटे को कह रहे हैं कि जमीन में अकड़ के मत चलना,
यानी वो कह रहे हैं मराहा ना बनना, गोया
मराहा ना बनना, और ये कुरान से नाम निकाला है और अपनी बच्ची का नाम कह रहे हैं कि मराहा, किसी ने मुझे बताया रख सकता हूँ। यानी ऐसी एक लतीफा अलमदीनतुल इल्मिया की किताब में भी लिखा कि किसी खातून से पूछा गया कि आपने अपनी बच्चियों के जो नाम रखे हैं ये कहाँ से निकालें, किस तरह आपने नाम रखे,
ठीक है,
तो वो थोड़ी सी कुरान पढ़ने से उनको शगफ भी था कुछ ना कुछ, तो उन्होंने कहा कि मेरी पहली बेटी का नाम है कोसर, दूसरी का नाम है वनहर,
वनहर,
और तीसरी का नाम है अबतर।
अस्तग़फिरुल्लाह,
तो मैंने सूरह कौसर से ये तीनों बच्चियों के नाम तरतीबवार निकाले हैं,
एक ही सूरह से तीनों मिल गए।
हालांकि कौसर का जो माना है वो तो बिल्कुल ठीक है, खैरे कसीर हम आमतौर पे आबे कौसर, और ये हमारी खवातीन में भी कौसर, मर्दों में भी ये लफ्ज कौसर इस्तेमाल होते,
बाद नाम होते दोनों में।
वनहर, वनहर का माना है और कुर्बानी करें, नाम तो नहीं है ये, तो अल्लाह की तरफ से हुजूर को एक हुक्म है कुर्बानी करने का। फिर लफ्ज तीसरा जो है ना अबतर, अबतर का तो मतलब है खैर से महरूम,
खैर से महरूम,
कुरान से देख तो रहे हैं। अब कुरान में तो लफ्ज फिरौन भी आता है, कारून भी आता है, शैतान भी आता है, हमान भी आता है, तो ये सब नाम रख दें।
और ये जो सफ़े कह रहे हैं, जो कहते हैं कि पांच सफ़े यूं करो और उसे पांच लेने छोड़ो, उसके पांच रूप छोड़ के पांचवें का पहला, अरे मेरे भाई नाज़रीन, समझने के लिए सिर्फ आप मस्जिद में चले जाएं, आपको दस तरह के मतबूए मिलेंगे, मुख्तलिफ
लाइन का,
16 लाइन का कुरान, 15 का, अच्छा 8 लाइन वाला भी मिलेगा, तर्जमे वाला और कम लाइनों में। तो मुझे बताइए, आप ये सच किया और दुरुस्त उसने आपको बताया ये गलत, तो आप यही कहेंगे ये गलत? कोई भी समझदार आदमी उसको ये बात समझना मुश्किल नहीं है, वो कहेगा उसने ये गलत किया है। तो बहरहाल मैसेज देना यही मकसूद था कि कुरान पाक से यूं नाम निकाल लेना, कुरान पाक में बाद अंबिया के नाम हैं, कुरान पाक में अल्लाह के नेक बंदों और बंदियों के नाम हैं, वो एक अलग बात है, लेकिन वो फिर नाम है। कुरान की पूरी सूरत सूरह मरियम,
मरियम,
ठीक है, मरियम नाम रखिए आप, तो आपको कोई मना नहीं करेगा। इस तरीके से कुरान में बाज हैं ऐसे जिनको नाम रखे जा सकते हैं, लेकिन किसी आलिम से जरूर वो पूछ लें। एक सवाल मैसेज कर लूंगा और उसके बाद अपने सिलसिला इख्तिताम की तरफ। कह रहा रोजे से फिर 5 मिनट इफ्तारी के लिए रह गए थे और औरत को अपनी मखसूस अयाम माहवारी शुरू हो गई, तो रोजा टूट गया?
इस सूरत में रोजा टूट जाएगा,
रोजा टूट।
अब ये नफिल रोजा था तो इसकी कजा भी बाद में करनी होगी,
ठीक है, नफिल
फर्ज था तभी तो वो तो कजा होती ही है।
मुझे भी शक में डाल दिया, मैंने कहा ये क्या कह रहे हैं,
नहीं वो इस हवाले से कि फर्ज रोजे की तो आवाम को पता ही
है
कजा होती है, तो ये उसकी हाजत नहीं थी, नफिल रोजे के हवाले से बिलखसूस बताना था।
लोग पूछते हैं नफिल के जैसे कजा जो है ना वो नहीं है, तो बहरहाल नफिल की भी इसका कजा जो है वो आपको करनी होगी। नाज़रीन आपका बहुत शुक्रिया, आपने अपना वक्त दिया और ये प्रोग्राम देखा।
जाने मसाइल दो लमा से पूछे, ये हुक्म मुबीन है, हमको रब से मिला है।